بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
زہرا زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشد فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے، اور گواہی کے لیے تو اللہ ہی پریاپت ہے۔ محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول ہیں اور جو لوگ ان کے ساتھ ہیں وہ کافروں کے لیے اتیانت کڑے اور آپس میں اتیانت دیالو ہیں۔ تم انہیں دیکھو گے کہ ایشور کے سمکش جھکے ہوئے اور نتمستک ہو کر اپنے پالنہار سے انگراہ اور دیا و کرپا کے اچھک ہیں۔ اتیادھک سجدوں کے کارن ان کے چہروں پر سجدوں کے چن ہیں۔ ان کی یہی وشیشتہ توریت میں ہے اور ان کی یہی وشیشتہ انجیل میں ہے۔ جیسے کوئی کھیتی ہو جو پہلے اپنا انکر نکالے، پھر اسے سشکت بنائے، پھر وہ موٹی ہو جائے اور اپنے تنے پر سیدھی کھڑی ہو جائے کہ جو کھیتی کرنے والوں کو بھانے لگے تاکہ ان کے مادھیم سے کافروں کو جلایا جائے، اور ان میں سے جو لوگ ایمان لائے اور اچھے کرم کرتے رہے ان سے اللہ نے کشما اور مہان پرتیفل کا وعدہ کیا ہے۔
دوستو آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ آج شنیوار ہے، آذر ماہ کی 6، ربیع الثانی کی 21 اور نومبر کی 27 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینی کاریکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ سنیں گے کاریکرم ایران بھرمڑ، اور سبھا کا انتم کاریکرم ہوگا نیا سویرا۔ تو دوستو یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ کھڑوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اختر رضوی اور مریم مہرزادی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کا کہنا ہے کہ آئی اے ای اے کا رویہ اچھیت نہیں ہے۔ حزب اللہ کا کہنا ہے کہ پرتیرودک سنگٹنوں کو بلیک لسٹ کرنے سے ان کے ارادے کمزور نہیں ہوں گے۔ بھارتی کسانوں نے اپنی پرستاوت ٹریکٹر ریلی ٹال دی ہے۔ کورونا کے نئے ویرینٹ سے پوری دنیا میں خوف کا ماحول ہے۔ اور اب وستار سے سماچار سنیے۔
اسلامی گڑتنتر ایران نے انتراشٹری پرمارو ارجا ایجنسی آئی اے اے کے مہانیدیشک کی ایران یاترا کے بعد کہا کہ یہ زمینی حقیقت ہے کہ آئی اے اے کا رویہ اچت نہیں ہے، اور ہم نے اس بات کی شکایت کئی بار کی ہے۔ ایران کی پرمانو ارجا سنستھا کے پروکتا بہروز کمالوندی نے کہا ہے کہ پچھمی دیشوں سے آئی اے اے جیسی سنستھاؤں کی فنڈنگ ہوتی ہے اور وہ ان سنستھاؤں پر دباؤ ڈالتے ہیں۔ یاد رہے کہ سوموار کو وینا میں ایران اور 2015 کے پرمانو سمجھوتے میں شامل دیشوں کی وارتا پھر سے شروع ہونے جا رہی ہے۔ ایران کی یاترا کر کے لوٹے آئی اے اے کے مہانیدیشک رافائل گروسی نے بدھوار کو بورڈ آف گورنرز کی بیٹھک میں کہا کہ تہران میں وارتا تو سارتھک رہی لیکن ساری کوششوں کے باوجود سمجھوتا نہیں ہو پایا۔ ایران کی پرمانو ارجا سنستھا کے پروکتا کمالوندی نے کہا کہ ہم اپنے ادھیکاروں پر زور دے رہے ہیں اور ایران کی چھوی خراب کرنے کی کوششوں کا مقابلہ کر رہے ہیں۔ وینا وارتا میں ایران کے علاوہ وہ دیش شامل ہوں گے جو اب تک پرمانو سمجھوتے کا حصہ ہیں۔ امریکہ چونکہ سمجھوتے سے نکل چکا ہے اس لیے وہ بیٹھک میں اپرتیکش روپ سے شامل ہوگا۔ شکروار کو ایران کے ودیش منتری حسین امیر عبداللہ نے کہا تھا کہ ان کا دیش چاہتا ہے کہ سارے پرتیبندھ ختم ہوں۔ انہوں نے یورپی سنگھ کے ودیش نیتی پربھاری جوزف بوریل سے ٹیلی فونی وارتا میں کہا کہ اگر پرمانو سمجھوتے پر عمل کرتے ہوئے ایران پر لگے پرتیبندھ ہٹائے گئے تو بہت جلد اچھا سمجھوتا ہو جائے گا۔ ودیش منتری نے کہا کہ ایران اچھا سمجھوتا چاہتا ہے جس پر عمل ہو۔ امیر عبداللہ نے کہا کہ ایران سدبھاونا کے ساتھ وینا وارتا میں شامل ہو رہا ہے، حالانکہ امریکہ نے اس سمجھوتے کا الگھن کیا ہے۔
इस्लामी गणतंत्र ईरान के विदेश मंत्रालय में यूरोपीय मामलों के डायरेक्टर पैमान सआदत ने ब्रसेल्स में यूरोपीय आयोग के प्रतिनिधियों के साथ होने वाली मुलाकात में वर्तमान परमाणु समझौते पर पूरी तरह से अमल करने के बारे में यूरोप की ओर से किए जाने वाले उल्लंघनों और वर्तमान परमाणु समझौते के रास्ते में आने वाली समस्याओं की ओर इशारा करते हुए कहा कि हर देश और संस्था की ओर से ईरान पर दबाव डालने वाले हथकंडे और नीति ईरान के इरादों और फैसलों को प्रभावित नहीं कर सकती और ईरान इस बारे में उचित जवाब देगा। ज्ञात रहे कि ईरान और यूरोपीय आयोग के प्रतिनिधियों ने इस मुलाकात में द्विपक्षीय संबंधों, विशेषकर आर्थिक संबंधों, तकनीक और आर्थिक मामलों में संबंधों को विस्तृत करने पर चर्चा की। ईरान के विदेश मंत्रालय में यूरोपीय मामलों के डायरेक्टर ने अपने यूरोपीय देशों के दौरे के दौरान पुर्तगाल, आयरलैंड और फिनलैंड के वरिष्ठ अधिकारियों से भेंटवार्ता की और अपने वो दौरे के अंतिम पड़ाव में बेल्जियम का दौरा भी करेंगे।
ईरान में पिछले 24 घंटों के दौरान कोरोना के कारण 87 लोगों की मौत हो गई। ईरान के स्वास्थ्य मंत्रालय की ओर से शनिवार को दिए गए आंकड़ों के मुताबिक पिछले 24 घंटों के दौरान देश में कोरोना से 87 लोगों की मौत हो गई। इस प्रकार से ईरान में कोरोना से मरने वालों की कुल संख्या बढ़कर 129,549 हो गई है। इस दौरान कोरोना के 3,045 नए मरीजों का पता चला है। अब तक ईरान में कोरोना से 61,05,101 लोग संक्रमित हो चुके हैं, जबकि 58,53,066 लोग कोरोना से मुक्त हुए हैं या उन्हें अस्पताल से डिस्चार्ज कर दिया गया है। इसी के साथ ईरान में 24 घंटे के दौरान 324,780 कोरोना की डोज लगाई जा चुकी है।
हिजबुल्लाह आंदोलन के प्रमुख सैयद हसन नसरुल्ला ने कहा है कि संगठन को आतंकी संगठनों की सूची में शामिल करने का फैसला क्षेत्रीय परिवर्तनों और संसदीय चुनाव की वजह से हो सकता है। लेबनान में स्वाधीनता दिवस के जश्न के उपलक्ष्य में भाषण देते हुए सैयद हसन नसरुल्ला ने कहा कि सारे लेबनानियों की जिम्मेदारी है कि स्वाधीनता की हिफाजत करें और अगर स्वाधीनता केवल जाहिरी है तो इसे वास्तविक स्वाधीनता में बदलने की कोशिश करें। उन्होंने कहा कि जब तक इसराइल का खतरा हमारे सामने मौजूद है, हमारी स्वाधीनता की लड़ाई भी जारी रहेगी। हम इस लड़ाई के बहुत सारे मोर्चे जीत चुके हैं और हमें यकीन है कि हम पूरी मजबूती से इस रास्ते पर आगे बढ़ते रहेंगे। हिजबुल्ला के प्रमुख ने लेबनान के आंतरिक मामलों में अमरीका के हस्तक्षेप की निंदा करते हुए कहा कि जब हम अपने देश की राजनीति, सुरक्षा व्यवस्था और न्यायपालिका में हर दिन अमरीका के हस्तक्षेप के दृश्य देख रहे हैं तो इसका मतलब यह है कि हमारी संप्रभुता अभी संपूर्ण नहीं हुई है। शुक्रवार की शाम अपने भाषण में सैयद हसन नसरुल्ला ने कहा कि हिजबुल्ला को आतंकी संगठनों की सूची में शामिल करने का फैसला क्षेत्र के हालात की वजह से हो सकता है और इसका लेबनान के संसदीय चुनाव से भी संबंध हो सकता है। उन्होंने कहा कि आतंकी संगठनों की सूची में शामिल किए जाने से हमारे और हमारे समर्थकों के संकल्प पर कोई असर पड़ने वाला नहीं है। ज्ञात रहे कि ऑस्ट्रेलिया ने हिजबुल्ला को आतंकी संगठनों की सूची में शामिल किया है। इससे पहले अमरीका और कुछ अन्य पश्चिमी देशों ने हिजबुल्ला को आतंकी संगठनों की सूची में शामिल किया था। सैयद हसन नसरुल्ला ने इसराइल से रिश्ते कायम करने के कुछ अरब देशों के फैसलों की निंदा की और कहा कि अरब देशों के लिए ये काम शर्मनाक है। सैयद हसन नसरुल्ला ने कहा कि हम देख रहे हैं कि कुछ अरब देश बड़ी तेजी के साथ इसराइल से अपने रिश्ते बढ़ा रहे हैं और इस क्रम में हालिया दिनों मोरक्को का नाम जुड़ा है जो शर्मनाक है।
इराक के स्वयं सेवी वल अशद शाबी ने कहा है कि दियाला प्रांत में होने वाले बम धमाके में टास्क फोर्स के 6 जवान घायल हो गए। अलमालूमा न्यूज एजेंसी की रिपोर्ट के अनुसार इराक के स्वयं सेवी वल अशद शाबी के कमांडर अहमद अल आवाजी ने इस बम धमाके के बारे में कहा कि यह धमाका बाकूबा के पूर्वोत्तरी क्षेत्र अल एबारा में टास्क फोर्स के जवानों के रास्ते में हुआ। धमाका ऐसे समय में हुआ जब गुरुवार को तकफीरी आतंकवादी गुट दाइश की आतंकवादी कार्रवाइयों को विफल बनाते हुए इराकी स्वयं सेवी वल अशद शाबी ने पिछले 48 घंटे के दौरान बगदाद के दक्षिणी क्षेत्र में दाइश के हथियारों के 3 गोदामों का पता लगाया था जिनमें भारी मात्रा में हथियार और गोला बारूद बरामद हुए थे। रिपोर्ट में बताया गया है कि आतंकवादी गुट दाइश राजधानी बगदाद में बड़े आतंकी हमले की योजना बना रहा था।
اسرائیل کی گرہ منتری ایلیت شاکر نے کہا ہے کہ عرب دیشوں سے اسرائیل کے نئے سمجھوتوں کے لیے امریکہ کے انسینٹیو کی ضرورت ہے۔ ٹائمز آف اسرائیل کے انوسار شاکر نے کہا کہ امریکہ ان عرب دیشوں کے لیے پروتساہن کے روپ میں پیکیج پیش کرے جو اسرائیل سے رشتے قائم کرنا چاہتے ہیں۔ یہ پہلا موقع ہے کہ جب کسی اسرائیلی ادھیکاری نے کھل کر کہا ہے کہ اسرائیل سے رشتے استھاپت کرنے کے لیے عرب دیشوں کو انسینٹیو دینے کی ذمہ داری امریکہ نے سنبھالی ہے۔ شاکر نے کہا کہ اب عرب دیش کیول اسرائیل میں اپنے ہتوں کے لیے تیل ابیب سے اپنے رشتے نہیں بڑھا رہے ہیں، بلکہ امریکہ میں اپنے ہتوں کی وجہ سے وہ اسرائیل سے رشتے استھاپت کر رہے ہیں۔ اسرائیلی گرہ منتری نے کہا کہ جس عرب دیش نے بھی اسرائیل سے رشتے قائم کیے ہیں اسے امریکہ سے کچھ نہ کچھ ضرور ملا ہے، اس لیے مجھے لگتا ہے کہ اگر امریکہ دلچسپی لے تو اس سندرب میں کافی کامیابی مل سکتی ہے۔ شاکر نے کہا کہ بنیامین نیتنیاہو نے ویسٹ بینک کے معاملے میں پاؤں پیچھے کھینچ کر امارات اور بحرین سے ابراہم سمجھوتوں کا راستہ صاف کیا تھا۔ انہوں نے کہا کہ لیکن اس کا مطلب یہ نہیں ہے کہ ہم اسی طرح اپنے سٹینڈ سے پیچھے ہٹتے جائیں گے۔ ان دیشوں کو ہم سے نہیں امریکہ سے کچھ چیزوں کی ضرورت ہے۔ ستمبر 2020 میں امارات اور بحرین نے اسرائیل سے ابراہم سمجھوتا کیا تھا، اور اس کے بعد سوڈان اور موروکو نے بھی اسرائیل سے رشتے قائم کرنے کا اعلان کیا تھا۔ اسلامی جگت میں ان سرکاروں کے پرتی گہرا آکروش پایا جاتا ہے۔
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ بھارت کے سنیکت کسان مورچہ نے اعلان کیا ہے کہ 29 نومبر کو سنسد کی اور پرستاوت ٹریکٹر ریلی نہیں کی جائے گی، لیکن بنا ایم ایس پی کے ہم پیچھے نہیں ہٹیں گے۔ 4 دسمبر کو کسانوں کی پھر بیٹھک ہوگی۔ شنیوار کو دلی میں میڈیا کرمیوں سے بات کرتے ہوئے سنیکت کسان مورچہ کے نیتا درشن پال سنگھ نے کہا کہ کسانوں نے بیٹھک کے بعد یہ فیصلہ کیا ہے کہ سنیکت کسان مورچہ 29 نومبر کو سنسد کی اور پرستاوت ٹریکٹر ریلی نہیں کرے گا۔ کسان مورچہ نے خبردار کیا ہے کہ بنا ایم ایس پی کے مورچہ واپس نہیں لیا جائے گا۔ بیان میں کہا گیا ہے کہ کیندر سرکار شہید کسانوں لکھیم پور کھیری معاملے سہت مدوں پر ہم سے بات کرے۔ آج جو سرکار نے گھوشنائیں کی ہیں ہم اس سے سہمت نہیں ہیں۔ اگر 4 دسمبر تک کوئی فیصلہ نہیں ہوا تو ہم آگے کی رڑنیتی طے کریں گے۔
بھارت کی کیندر سرکار کے 3 کرشی قانونوں کے خلاف کسانوں کے آندولن کو شکروار کو 1 سال پورا ہو گیا۔ حالانکہ سرکار نے ان قانونوں کو واپس لے لیا ہے، لیکن کسانوں نے اسے اوپچارکتا قرار دیا ہے اور نیونتم سمرتھن مولیہ ایم ایس پی سہت کچھ انیہ مانگوں کو پورا ہونے تک آندولن جاری رکھنے کی بات کہی ہے۔ اس اوسر پر کسان آندولن کا نیتتو کر رہے سنگٹھن سنیکت کسان مورچہ ایس کے ایم نے ایک بیان میں کہا کہ تتھی یہ ہے کہ اتنے لمبے سنگھرش کو جاری رکھنا پڑ رہا ہے جو سپشٹ طور پر سرکار کے اپنے محنت کش ناگرکوں کے پرتی اسنویدنشیلتا اور اہنکار کو دکھاتا ہے۔ کسان مورچہ کا کہنا ہے کہ 3 قانونوں کو نرست کرنا آندولن کی پہلی بڑی جیت ہے، اور وہ پردرشنکاری کسانوں کی باقی جائز مانگوں کے پورا ہونے کے انتظار میں ہیں۔ مورچہ 40 سے ادھک کسان یونین کی اگوائی کر رہا ہے۔
بھارت کے اتر پردیش راج کے الہ آباد میں، جس کا نام اب بدل کر پریاگ راج کر دیا گیا ہے، دلت پریوار کے 4 لوگوں کی کلہاڑی مار کر ہتیا کر دی گئی ہے۔ ہتیا کے ساتھ پریوار کی ایک نابالغ بچی کے ساتھ گینگ ریپ کا آروپ بھی لگا ہے۔ گھٹنا پریاگ راج کے پھاپا مو کے موہن گنج گوہری گاؤں کی ہے۔ پریوار کے 50 سال کے مکھیا، ان کی 45 ورشیہ پتنی، 16 سال کی بیٹی اور 10 سال کے بیٹے کی نرمم ہتیا کر دی گئی۔ یہ گھٹنا بدھوار کی ہے، جس پر اب پرشاسن اور میڈیا کے استر پر ہنگامہ مچا ہوا ہے۔
بھارت میں ایک دن میں COVID-19 کے 8,318 نئے معاملے آنے سے سنکرمن کے کل معاملوں کی سنکھیا 3,45,63,749 پر پہنچ گئی ہے، جبکہ سکریہ معاملوں کی سنکھیا کم ہو کر 1,07,019 ہو گئی ہے۔
بھارت، چین اور روس کے ودیش منتریوں نے ایک بیان میں یورپ اور امریکہ کی اور سے ان نیتیوں کا ورودھ کرنے والے دیشوں کے ورودھ ایک پکشیہ روپ سے پرتیبندھ لگائے جانے کی کڑے شبدوں میں نندا کی ہے۔ بھارت کے ودیش منتری ایس جے شنکر، چین کے ودیش منتری وانگ یی और रूस के विदेश मंत्री सर्गेई लावरोव ने शुक्रवार की शाम अपनी ऑनलाइन बैठक की समाप्ति पर एक बयान जारी किया, जिसमें यूरोप और अमरीका की ओर से अपने विरोधी देशों के विरुद्ध एकपक्षीय रूप से लगाए जाने वाले प्रतिबंधों की कड़े शब्दों में निंदा की गई है।
कोरोना वायरस के नए वेरिएंट के सामने आ जाने के बाद यूरोप और एशिया सहित कई इलाकों में अफ्रीकी देशों, विशेष रूप से दक्षिणी अफ्रीका पर सफरी पाबंदी लगा दी है। नए वेरिएंट के अब तक कुल 10 मामले 3 देशों में सामने आए हैं, मगर वायरस के भीतर हुए बदलाव को देखते हुए शोधकर्ता ये कह रहे हैं कि ये वेरिएंट इम्यून सिस्टम पर हमला कर सकता है। इस वायरस की संक्रामक क्षमता बहुत ज्यादा बताई जाती है और इसकी खबर आम होते ही यूरोप और एशिया के शेयर बाजारों में भारी गिरावट आई है। जर्मन स्वास्थ्य मंत्री जींस स्पाहिन यूनिन ने अपने बयान में कहा है कि हमें ये मालूम है कि वायरस की नई किस्म सामने आई है जो बहुत सारी समस्याएं पैदा कर सकती है। इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ کارکرم راجنیتک چرچا میں آپ کا سواگت ہے۔ قائم رضوی کا سلام سویکار کیجیے۔ اسرائیل کی ہر پرکار کی بادھاؤں کو لانگتے ہوئے نہتے فلسطینی، کشمیر میں چناوی وجے کے بارے میں بھاجپا کی گھوشنا اور قاہرہ کے بارے میں ایک وشیش رپورٹ آج ہم کارکرم میں شامل کر رہے ہیں۔ دوستوں، زایونی سینکوں کے لاٹھی ڈنڈے، آنسو گیس کے گولے، ساؤنڈ بم اور انیہ پرکار کے ہتھکنڈے فلسطینی یواؤں کے حوصلوں کو کمزور کرنے میں پوری طرح سے وفل دکھائی دے رہے ہیں۔ وستار سے بتا رہے ہیں محمد مہدی۔
زایونی سینک پشمی کنارے کے اتر میں استھت بیتا نگر کے لوگوں کو سبھی پروت پر پہنچنے سے روکنے کے لیے آنسو گیس کے گولے چھوڑتے ہیں، پرنتو فلسطینی جوانوں نے زایونی سینکوں دوارا اتپن کی جانے والی بادھاؤں کے باوجود سوئم کو اس پروت پر پہنچا دیا۔
لا يمكن نتراجع شبر واحد عن هذا،
ہمیں جو بھی قیمت چکانی پڑے ہم اس پروت سے ایک انچ بھی پیچھے ہٹنے کے لیے تیار نہیں ہیں۔ یہاں تک کہ جن چیزوں کو آپ نے اپنی آنکھوں سے دیکھا ان کا بھی ان جوانوں پر کوئی پربھاؤ نہیں ہے، جیسے آنسو گیس کے گولے، ساؤنڈ بم اور دھواں اتپن کرنے والے بم۔
اکثر من 10 اصابات بینهم،
زانی سینکوں کے حملے میں کچھ پترکاروں سہیت بیتا نگر میں کئی فلسطینی جوان گھائل ہو گئے۔ فلسطینیوں کی جن زمینوں پر قبضہ کر لیا گیا ہے ان تک فلسطینیوں کو پہنچنے سے روکنے کے پریپریکش میں یہ حملے کیے جا رہے ہیں۔ یہ جوان بل دے کر کہہ رہے ہیں کہ زانی سینک فلسطینی جنتا و راشٹر کو دبانے کا پریاس کر رہے ہیں، پر اس میں انہیں منہ کی کھانی پڑے گی۔
کل جمعہ ہم بمارسو القمع وال،
ہر گروار کو ہم سبھی پروت پر جوانوں کی ہتیا اور ان کے دمن کے ساکشی ہیں، پرنتو سمست کٹھنائیوں و سمسیاؤں کے باوجود فلسطینی جوان خود کو یہاں پہنچاتے ہیں۔ زایونی شاسن فلسطینیوں کا دمن کر رہا ہے تاکہ فلسطینی جوان و لوگ پرتیرودھ کرنے سے پیچھے ہٹ جائیں، پرنتو ان جوانوں نے پرتیرودھ کی پتاکا ہاتھ میں لڑ رکھی ہے اور وہ کسی بھی استھتی میں پرتیرودھ سے پیچھے ہٹنے کے لیے تیار نہیں ہیں۔
خالد صبرنا خبر گزاری صدا وسیما فلسطین۔
اب ایک انیہ وشے۔ اب ہم آپ کو قاہرہ سے اپنے رپورٹر سمیرہ منتظری کی وشیش رپورٹ سنوا رہے ہیں، جسے سور دیا ہے احمد عباس نے۔
مصر کی راجدھانی قاہرہ سے جب ہم نکلتے ہیں اور اس کے پوروتر میں جاتے ہیں تو قاہرہ پرانت اور الغلیوبیہ پرانتوں کے بیچ ایک بھیڑ بھاڑ والے گاؤں میں پہنچتے ہیں جہاں نامور گورنر کا مزار ہے، جس نے اپنے مولا حضرت علی کے لیے اپنی وفاداری کی مثال قائم کر دی، مالک اشتر نخعی۔ مزار کے پرویش دوار سے ایک لمبی راہ داری گئی ہے جس کے چاروں اور باغ ہیں، اور وہ جا کر ایک چوکور کمرے پر ختم ہوتی ہے جہاں مزار ہے۔
ملک الاشتر من الشخصیات اللي كان موثوق فيها من
استھانیہ یوا اپنی بھاونا ویکت کرتے ہوئے کہتا ہے کہ حضرت علی علیہ السلام کو مالک اشتر پر بڑا وشواس تھا، اس لیے انہوں نے مصر کا گورنر انہیں بنایا تھا۔ مزار کے خادم نے ہمارے لیے دروازہ کھولا، قبر اس کے بیچ میں استھت ہے جو سبز مخملی چادر سے ڈھکی ہوئی ہے۔ وہ مہان کمانڈر جو حضرت علی علیہ السلام کے بہت قریب تھے اور انہیں حضرت علی نے مصر کا گورنر بنایا تھا، لیکن مصر پہنچنے سے پہلے انہیں زہر دے دیا گیا تھا۔
اشہد ان لا الہ الا اللہ واشہد ان محمد رسول اللہ واشہد ان علی ولی اللہ۔
استھانیہ لوگ بتاتے ہیں کہ کورونا مہاماری سے پہلے تک مصر اور دوسرے دیشوں سے بہت سارے لوگ یہاں زیارت کے لیے آتے تھے، مگر ان دنوں زیارت کے لیے لوگ نہیں آ رہے ہیں۔ مقبرے کے بھیتر عود اور امبر کی دلنشین خوشبو پھیلی رہتی ہے۔ دیواروں کو بھیتر کی طرف سے بڑی سندر لکھاوٹ اور سونے کے کام سے سجایا گیا ہے۔ اس کمرے کے باہر ایک قبر ہے جو مالک اشتر کے ہندوستانی سیوک کی ہے، جس نے پہلی بار اس جگہ کا نرماڑ کروایا تھا۔ کورونا وائرس کی مہاماری کی وجہ سے اس دھارمک استھل پر پچھلے 2 سال سے زائرین کا آگمن بہت کم ہو گیا ہے۔ قاہرہ سے آئی آر آئی بی کے لیے سمیرہ منتظری کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ कार्यक्रम राजनीतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। کشمیر کی پورے مکھیہ منتری کے بیانوں پر پرتکریا دیتے ہوئے بھاجپا کا کہنا ہے کہ اپنے ووٹ چھٹکتے دیکھ کر اب محبوبہ مفتی ادھر ادھر کے بیان دینے پر اتر آئی ہیں۔ سری نگر سے سپتے محمد حسن کی رپورٹ۔
جموں کشمیر بھاجپا کے ادھیکش رویندر رینا نے پی ڈی پی مہیلا ادھیکشا پر تابڑتوڑ حملے کرتے ہوئے کہا کہ جو ویکتوی وہ جاری کر رہی ہے اس سے ان کے انوسار الگاؤں وادیوں کو سمرتھن مل رہا ہے اور یہاں پر ایک بار پھر الگاؤواد کو پنپنے کا پریاس ہو رہا ہے۔ گاٹی کے کرنا میں پترکاروں کے ساتھ وارتا کرتے ہوئے رویندر رینا نے کہا کہ اب کی بار جموں کشمیر میں بھاجپا سرکار ہوگی اور یہاں 50 سے زائد ودھان سبھا سیٹوں سے بھاجپا اپنی جیت درج کرے گی۔ انہوں نے کہا کہ پی ڈی پی مہیلا ادھیکش کو اب یہ پتا چل گیا ہے کہ اس کی زمین کھسکنے والی ہے، اس لیے وہ ایسا ویکتوی جاری کر رہی ہے۔
جموں کشمیر کا بچہ بچہ دل سے ہندوستانی ہے۔ جموں کشمیر کی جنتا نے ہمیشہ شان سے ترنگا جھنڈا بلند رکھا ہے۔ جموں کشمیر کے لوگ اپنے ترنگے جھنڈے سے پیار کرتے ہیں۔ جموں کشمیر کے لوگ اپنے عظیم و شان ملک ہندوستان سے پیار کرتے ہیں۔ محبوبہ مفتی کی کشمیر گھاٹی سے زمین کھسک چکی ہے، محبوبہ مفتی کو اسی کی پارٹی کے بڑے بڑے نیتا چھوڑ کے جا چکے ہیں، اس کے پرانے ایم ایل سیز نے اس کی پارٹی کا دامن چھوڑ دیا ہے، جس سے محبوبہ مفتی زبردست بوکھلاہٹ میں ہے، پریشانی میں ہے، اور پریشانی میں آ کر کبھی اس کو طالبان یاد آتا ہے، کبھی ان کو بندوق یاد آتی ہے، کبھی اس کو 370 یاد آتا ہے۔
انہوں نے کہا کہ کشمیر میں جو گھٹنائیں گھٹی ہے اس کے حوالے سے جانچ کے آدیش دیے گئے ہیں، پرنتو جو ویکتو محبوبہ مفتی جاری کر رہی ہے وہ دیش ویرودھی ہے۔ یہاں یہ بات الیکھنی ہے کہ حیدر پورہ ہو یا رام باغ انکاؤنٹر، محبوبہ مفتی نے کہا ہے کہ ان انکاؤنٹرز کو جانچ کرنے کی ضرورت ہے اور جانچ بھی نیوٹرل ہونی چاہیے۔ اس بیچ ایک بار پھر نیشنل کانفرنس، پی ڈی پی اور انیہ گٹھوں کے گٹھ بندھن گپکار الائنس نے نئی دہلی پر بل دیا ہے کہ کشمیر کے استھتی کو دیکھتے ہوئے نئی دہلی کو اپنی پالیسی تبدیل کرنی ہوگی۔ انہوں نے کہا کہ 5 اگست 2019 میں جو نرنے نئی دہلی نے لیا ہے اس کے اچھے پرینام نہیں نکلے ہیں، لہذا ہم نئی دہلی سے یہ بنتی کرتے ہیں کہ وہ کشمیر کے حوالے سے اپنی پالیسی تبدیل کریں۔ انہوں نے کہا کہ جب تک جموں کشمیر میں ایک بار پھر وشیش ادھیکار واپس نہیں دیے جاتے ہیں تب تک یہاں پر شانتی استھاپت ہونا سمبھو نہیں ہے۔ سبتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ راجنیتک چرچا کے دینک کارکرم کے بعد اب باری ہے ساپتاہک کارکرموں کی۔ آج ہم ساپتاہک کارکرم میں آپ کو سنوائیں گے نیا سویرا، کنتو اس سے پہلے پیش ہے ایک انیہ ساپتاہک کارکرم ایران بھرمان۔
ایران بھرمڑ۔
دوستوں، کارکرم ایران بھرمن کی ایک انیہ کڑی کے ساتھ اپستھت ہیں سواتی اور محمد مہدی کا سلام سویکار کریں۔ آج ہم آپ کو زنجان پرانت کے بارے میں بتائیں گے۔
زنجان پرانت پراچین اتہاس کا سوامی رہا ہے۔ یہاں پر بہت سے پراچین اوشیش اور آکرشک دھروہریں پائی جاتی ہیں۔ بڑی سنکھیا میں پریٹک اس کو دیکھنے کے لیے آتے ہیں۔ ایران کا زنجان پرانت، جسے زنجان پٹھار کے نام سے بھی جانا جاتا ہے، دیش کے پشچم اتر میں استھت ہے۔ زنجان پرانت کے اتر میں گیلان اور اردبیل پرانتوں سے، پشچم و اتر سے قزوین پرانت سے، پشچم اتر سے آذربائیجان شرقی، دکشن پشچم سے کردستان پرانت سے اور پشچم میں آذربائیجان غربی سے جڑا ہوا ہے۔
زنجان پرانت کا کیندری نگر زنجان نگر ہے۔ یہاں کے لگ بھگ 90% لوگ ترکی بھاشا میں بات کرتے ہیں۔ زنجان کے بہت کم لوگ فارسی اور انیہ بھاشائیں بولتے ہیں۔ زنجان پرانت واسطہ میں زاگروس اور البورز پروت شرنکھلاؤں کے جڑنے کے استھان پر استھت ہے۔ یہ پرانت اونچی چوٹیوں والا پہاڑی شیتر ہے جو اونچے پٹھار کے روپ میں دکھائی دیتا ہے۔ زنجان پرانت پہاڑی اور پٹھاری شیتروں سے مل کر بنا ہے، جہاں ہریالی بھی ہے۔ اس پرانت میں پائے جانے والے اوبڑ کھابڑ شیتر اتری اور دکشنی پروتی شیتروں میں بٹے ہوئے ہیں۔
اتری زنجان کی پروت شرنکھلا واسطو میں البرز پروت شرنکھلا کا ہی حصہ ہے، جو قلے گلاس، قلے باکلور، قلے دیگا اور قلے چلے خانے کے نام سے مشہور ہے۔ یہ پروت شرنکھلا زنجان کے پشچم اتر میں پشمی البرز شرنکھلا کو جوڑتی ہے۔ دکشی زنجان کے پہاڑ پشمی البرز پروت شرنکھلا کا ہی بھاگ ہیں، جنہیں قلے قیدار، قلے خرجہان، قلے المکندی، قلے سپہ سالار، قلے جہان داغ اور قلے رستم آدی۔ زنجان پرانت میں بہنے والی مہتوپورن ندیوں میں قزل، اوزن، زنجان رود اور ابہر رود کا نام لیا جا سکتا ہے جس کو رود کبیر بھی کہتے ہیں۔
زنجان پرانت کی پروتیہ جلوایو کے کارن یہاں پر دو پرکار کی جلوایویں پائی جاتی ہیں۔ یہاں کے رہنے والے جہاں پہاڑی جلوایو سے لابھانوت ہوتے ہیں، وہیں پر وہ گرم اور ارد آدر جلوایو سے بھی لابھ اٹھاتے ہیں۔ یہاں کی جلوایو گرمیوں کے موسم میں سنتولت ہوتی ہے، جبکہ جاڑے کے موسم میں بہت ہی ٹھنڈی ہو جاتی ہے۔ زنجان میں جلوایو کی وویدھتا، یہاں پر پایا جانے والا پرچور ماترا میں پانی اور کھیتی کے لیے اپیوکت پائی جانے والی زمین نے اس پرانت کو ایک اپیوکت کرشی کھیتر بنا دیا ہے۔
آپ کے لیے یہ جاننا اوچت ہوگا کہ زنجان پرانت میں پارمپرک اور آدھونک دونوں پرکار کی کھیتی کی جاتی ہے۔ وہ کھیتر جو پہاڑ کے آنچل میں بسے ہوئے ہیں، وہاں پر سامانیتا پارمپرک ڈھنگ سے کھیتی کی جاتی ہے۔ زنجان پرانت میں ایران میں سب سے ادھک انگور کی پیداوار ہوتی ہے۔ یہاں پر انگور کے اترکت انجیر، چاول، آلو بخارا، سیب، لوبیا یا راجما، خیار، پیاز، اخروٹ، بادام، زیتون، انار اور کئی پرکار کے میوے پیدا کیے جاتے ہیں، جن کا ویاپک استر پر نریات بھی ہوتا ہے۔ زنجان پرانت میں پیدا ہونے والے میوے اور فصلوں میں ادھک تر چیزیں یہاں کے تاریم نامک نگر میں ہوتی ہیں۔
یہاں ایک واستوکتا ہے کہ زنجان پشچمی ایران میں کرشی اور پشو پالن کے کیندروں میں سے ایک ہے۔ یہاں پر کرشی اور پشو پالن دونوں ہی پارمپرک ایوم اودیوگک طریقوں سے کیا جاتا ہے۔ زنجان میں پشو پالن سامانیتہ خانہ بدوش چرواہوں کے مادھیم سے کیا جاتا ہے۔ زنجان کو ایران کے پشو پالن اور مرغی پالن کے کیندر کے روپ میں دیکھا جاتا ہے، کیونکہ یہاں پر ویاپک استر پر دودھ اور گوشت کا اتپادن کیا جاتا ہے۔ ادھیوگ اور کھنن کے کھیتر میں بھی زنجان کو وشیش استھان پراپت ہے۔
تیران اور گیلان سے نکٹ ہونے کے کارن یہاں پر پرتی دن اودیوگک اکائیاں بڑھتی جا رہی ہیں۔ جل سنسادھن، بھومی، پریوہن نیٹورک، بجلی اور اسی پرکار کے مضبوطی بنیادی ڈھانچے کے درشٹیگت زنجان پرانت کے بھیتر اودیوگک کھیتر میں پونجی نویش کی کھمتا پائی جاتی ہے۔ یہی کارن ہے کہ حالیہ ورشوں میں اس پرانت میں مہتوپورن اودیوگک اکائیاں سکری ہیں۔ खनिज पदार्थों के विविधता के कारण भी जंजान को विशेष स्थान प्राप्त है। इस मामले में ये बहुत ही समृद्ध है। यहाँ पर सीसा, जस्ता, पीतल, औद्योगिक मिट्टी, मैग्नीज, तांबा, लोहा और सजावटी पत्थर आदि शामिल हैं। वर्तमान समय में जंजान प्रांत धातु की खानों की दृष्टि से मध्य पूर्व का सबसे बड़ा क्षेत्र है। इस प्रांत के विभिन्न नगरों में कालीन की बुनाई का काम बहुत पहले से होता आया है। یہاں پر قالین کی بنائی کی کلا بہت ادھک پھل پھول رہی ہے۔
زنجان پرانت کے کیندری نگر زنجان گرمیوں کے موسم میں بہت ہی سندر اور آکرشک دکھائی دیتا ہے۔ اس کو کلاکاروں کا نگر بھی کہا جاتا ہے۔ زنجان نگر کے اتہاس کے بارے میں بتایا گیا ہے کہ ساسانیان کال میں ارد شیر بابکان کے ہاتھوں اسے بسایا گیا تھا۔ اتہاس میں یہ بھی ملتا ہے کہ ایران پر منگولوں کے حملے میں یہ کافی حد تک نشٹ ہو گیا تھا۔ بعد میں 19ویں شتابدی میں کاجار کال میں زنجان نگر کی اور پناہ دھیان دیا گیا اور پھر دھیرے دھیرے اس کا وکاس شروع ہوا۔
اتہاسک درشتے زنجان نگر میں بہت ہی پراچین دھرونیں پائی جاتی ہیں، جن میں سے ایک مسجد و مدرسے جامع ہے جو نگر کے کیندر میں استھت ہے۔ اس کو سید مسجد کے نام سے بھی جانا جاتا ہے۔ زنجان کی اس ایتیہاسک عمارت کو ایران کے راشٹریہ دھروہر کی سوچی میں پنجیکرت کیا جا چکا ہے۔ سن 1826 عیسوی میں فتح علی شاہ قاجار کے ایک بیٹے کے شاسن کال میں اس مسجد کو بنوایا گیا تھا۔ اس مسجد کے نرمان کرتا کے کال میں इसे कई नामों से पुकारा जाता था, जैसे मस्जिद दारा, मस्जिद सैयद, मस्जिद सुल्तानी और जामा मस्जिद आदि।
यह ऐतिहासिक कॉम्प्लेक्स जो जंजान के सबसे सुंदर मदरसे और मस्जिद के रूप में मौजूद है, चार हॉलों की शैली पर बनाई जाने वाली बहुत ही बड़ी और सुंदर इमारत है। अन्य चार हॉलों वाली मस्जिदों की ही भांति इसका आंगन आयताकार है, जिसकी लंबाई 48 मीटर और चौड़ाई 36 मीटर की है। मस्जिद के आंगन से जो चीज सबसे अधिक आकर्षित करती है वह उसके हॉल हैं, जिनके किनारे धार्मिक शिक्षा पढ़ने वाले छात्रों के हुजरे बने हुए हैं। इसके अंदरूनी भाग को टाइल्स के काम से सजाया गया है और कूफी लिपि में उस पर पवित्र कुरान की आयतें लिखी गई हैं।
इस मस्जिद का जो गुंबद है वो बहुत मजबूत है, जिसे फिरोजे से बनी टाइलों से सुसज्जित किया गया है। इस गुंबद पर पवित्र कुरान के सूरह दहर की सुल्स लिपि में लिखा गया है, जिससे इसकी सुंदरता में चार चांद लग गए हैं। ये मस्जिद बड़े बड़े तत्वदर्शियों और महापुरुषों का गहवारा रही है।
जंजान की जामा मस्जिद के निकट ही यहाँ का बाजार भी है। जंजान के ऐतिहासिक बाजार का कॉम्प्लेक्स आर्थिक, सांस्कृतिक और धार्मिक दृष्टि से अपनी समृद्धता के कारण ईरान के आकर्षक ऐतिहासिक कॉम्प्लेक्सों में से एक है। अपने ऐतिहासिक महत्व के कारण इसको देश की राष्ट्रीय धरोहर की सूची में अंकित किया जा चुका है। यह बाजार जंजान नगर के केंद्र में लगभग 15 हेक्टेयर क्षेत्रफल में फैला हुआ है। ऐतिहासिक दृष्टि से ऐतिहासिक चरणों के अनुसार इसको दो भागों में बांटा गया है। इसके कई प्रवेश द्वार भी हैं।
आपके लिए ये जानना भी उचित होगा कि जंजान का ऐतिहासिक बाजार ईरान का ऐसा सबसे बड़ा बाजार है जो पूरी तरह से ढका हुआ है। इसमें 1000 कमरे या दुकानें हैं। बाजार की छत को इस प्रकार से बनाया गया है कि वहां से रोशनी और धूप दोनों ही भीतर पहुंचते रहते हैं। बाजार के भीतर मस्जिद भी है, जो ईरानी बाजारों का एक हिस्सा होती है। ऐतिहासिक प्रमाणों से ये पता चलता है कि जंजान के बाजार की आधारशिला सन 1790 में आगा मोहम्मद खान काजार के काल में रखी गई थी। ये बाजार सन 1798 में बनकर तैयार हुआ था।
जंजान का बाजार नगर का केंद्रीय बाजार है, जहां पर थोक और फुटकर में सामान बेचा जाता है। इसकी एक विशेषता यह है कि इसको नगर के सारे रास्तों से जोड़ा गया है, ताकि लोग सरलता से यहां पर पहुंच सके। प्राचीन काल से यह कॉम्प्लेक्स आर्थिक गतिविधियों के साथ ही साथ सामाजिक गतिविधियों का भी केंद्र रहा है। कहते हैं कि राष्ट्रीय परंपराओं और धार्मिक आस्था को मजबूत करने में इसकी महत्वपूर्ण भूमिका रही है। जंजान के बाजार के भीतर एक प्राचीन हमाम है, जिसका नाम हाज दादाश है। जंजान के इस बाजार को इस नगर की एक ऐतिहासिक धरोहर माना जाता है। अब इसको आधुनिक रूप देकर यह इस प्रकार से बनाया गया है कि यहाँ पर बहुत ही बड़े सुंदर रेस्टोरेंट है। तो दोस्तों, आज का कार्यक्रम का समय यहीं पर समाप्त होता है। आपसे अनुमति चाहते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। नया सवेरा।
दोस्तों, नया सवेरा के एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
इस्लाम एक व्यापक व पूर्ण धर्म है जो विभिन्न धर्मों में शिक्षा प्रद व प्रगतिशील शिक्षाएं प्रदान करता है। इसमें से कुछ शिक्षाएं व्यक्तिगत मामलों और इबादत से जुड़ी होती हैं और उसका दूसरा भाग उद्देश्यों और सामाजिक तथा राजनीतिक मामलों से संबंधित होता है। नए मुसलमान होने वाले लोग सबसे पहले इस्लाम के बुनियादी सिद्धांतों और इबादत से परिचित होते हैं, उसके बाद सामाजिक जिम्मेदारियों से अवगत होते हैं। फातिमा अनास्ताजिया इजोआ एक रूसी नई मुसलमान महिला हैं। वो राजनीतिक और सामाजिक क्षेत्रों में इस्लाम की शिक्षाओं, विशेष रूप से न्याय और जुल्म से टकराने को काफी महत्व देती हैं।
फातिमा अनास्ताजिया इजोवा का जन्म एक कैथोलिक घराने में हुआ था जो व्यवहारिक रूप से धार्मिक नहीं था। इजोवा किताबों और पत्रिकाओं के जरिए बचपन में ही इस्लाम से अवगत हो गई थी। धीरे धीरे उन्होंने अपने अध्ययन में विस्तार करना शुरू कर दिया। यहाँ तक कि जवानी में भी इस महान धर्म की शिक्षाओं से प्रभावित होकर कलमा पढ़ लिया और इस्लाम स्वीकार कर लिया। मॉस्को यूनिवर्सिटी में पढ़ाई के दौरान वो एक रूसी मुसलमान हैदर जमाल से परिचित हुईं और एक समय तक उन्होंने उनके सहायक के रूप में कार्य किया। हैदर जमाल एक रूसी राजनीतिज्ञ व दार्शनिक थे जिन्होंने रूस में इस्लाम के विस्तार के लिए काफ़ी प्रयास किया था। शिया इस्लाम की शिक्षाओं के प्रभाव में वे अमेरिका, इसराइल और तकफीरी इस्लाम का विरोध करते रहे। 2016 में उनका निधन हो गया।
इजोआ ने हैदर जमाल द्वारा उपलब्ध कराई गई जानकारी से प्रभावित होकर शिया इस्लाम स्वीकार कर लिया और इस्लामी शिक्षाओं के मुताबिक जीवन बिताना आरंभ कर दिया। उन्होंने पैगंबर इस्लाम की बेटी के नाम पर अपना नाम फातिमा रखा। इस बारे में वो कहती हैं, फातिमा एक बेहतरीन नाम है। जब से मैंने ये नाम सुना मुझे एक नई ऊर्जा और उष्मा का एहसास हुआ। हालांकि उस वक्त मैं उस महान हस्ती के जीवन से परिचित नहीं थी जिसका ये नाम था। उन्होंने धार्मिक दर्शन के क्षेत्र में अपनी थीसिस ईरान की इस्लामी क्रांति पर लिखी, जिसके बाद एक पत्रकार के रूप में अपनी सांस्कृतिक गतिविधियों की शुरुआत की। उन्होंने इस्लामी पत्रिकाओं के लिए काम किया और अल्लामा मोहम्मद हुसैन तबातबाई और शहीद मोहम्मद बाकर सदर जैसे विचारकों की किताबों का रूसी भाषा में अनुवाद किया।
इजोवा की बातों से ऐसा लगता है कि इस्लाम और इस्लामी जगत के बारे में उन्हें अच्छी जानकारी है। इस्लाम के बारे में वो अपना दृष्टिकोण बयान करते हुए कहती है, ईश्वर हमारे ऊपर और पूरे संसार पर वर्चस्व रखता है और वो मेरी भलाई चाहता है। जिस इस्लाम को उसने भेजा है उसके पास जीवन के सभी क्षेत्रों के लिए व्यापक कार्यक्रम है। अगर सामाजिक और राजनीतिक क्षेत्रों में इस्लाम की शिक्षाओं पर सही से अमल किया जाए तो हम सभी के लिए ये कल्याण का कारण बन सकता है।
ईश्वर के अस्तित्व पर तर्क देते हुए वो कहती हैं, अगर ईश्वर मौजूद नहीं होता तो हमारे समस्त अच्छे कर्मों का प्रतिफल और हमारे साथ जो न्याय होना है वो सब व्यर्थ हो जाएगा। इंसान के लिए कुछ नहीं बचेगा। ईश्वर जो कार्य अंजाम देता है और उसकी शक्ति को महसूस किया जा सकता है और देखा जा सकता है। अपने इर्द गिर्द और शरीर को देखकर ईश्वर पर ईमान ले आइए। ईश्वर हर जगह है, हमें सिर्फ अपनी नजर बदलने की जरूरत है।
फातिमा इजोवा का मानना है कि व्यक्ति और समाज को व्यवस्थित करने के लिए इस्लाम के पास एक व्यापक राजनीतिक और सामाजिक कार्यक्रम है और हर समय में न्याय की जीत के लिए एक क्रांतिकारी और जुझारू व्यवस्था है। इस्लाम न्याय प्रेमी और जुल्म विरोधी धर्म है जो हर अत्याचारी के खिलाफ प्रतिरोध पर बल देता है। वे कहते हैं कि इसलिए मुझे हर वो गुट अच्छा लगता है जो जुल्म के खिलाफ आवाज उठाता है। ऐसे गुट सिर्फ मुसलमानों में ही नहीं हैं, बल्कि हर वो गुट या संगठन जो ज़ायनवाद और साम्राज्यवाद के खिलाफ प्रतिरोध करते हैं, मुझे वो अच्छे लगते हैं।
हर सभ्य इंसान और चिंतन करने वाला शख्स जानता है कि ये प्रतिरोध ईश्वरीय मदद के बिना संभव नहीं है। इतिहास में न्याय के लिए अनेक आंदोलन हुए हैं, लेकिन उनमें से अधिकांश सफल नहीं हुए, इसलिए कि सिर्फ ईश्वर है जो जानता है कि इंसानों के बीच समानता कैसे होती है। इस्लाम के इसी दृष्टिकोण के आधार पर इज़ोवा अमेरिका और ज़ायनी शासन के खिलाफ ईरान और हिजबुल्लाह जैसे प्रतिरोधी समूहों का समर्थन करती हैं और उनके साथ समझौते को गलत मानती हैं।
सीरिया में दाइश के खिलाफ हिजबुल्ला की लड़ाई का जिक्र करते हुए फातिमा इज़ोवा कहती है, हिजबुल्ला आंदोलन उन लोगों से लड़ता है जिनसे किसी भी तरह बातचीत नहीं की जा सकती है। उनके साथ शांति का विचार ही गलत है। दाइश बिना किसी अपवाद या दया के सभी शियों को मारना चाहता है। दाइश को पश्चिम ने जन्म दिया है। अमरीका इस गुट का कमांडर है जिनके नियम अमानवीय हैं। उन्होंने प्रतिरोधी गुटों के बारे में जानकारी प्रदान करने के लिए एक वेबसाइट www.mihwar.ru भी लॉन्च की है, जिसमें वो इस्लामी आंदोलनों के बारे में लिखती हैं और अमेरिका, इसराइल और तकफीरी आतंकवादी गुटों के खतरों से अवगत करवाती हैं।
जनवरी 2015 में इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने पश्चिमी युवाओं के नाम एक खत लिखकर उनसे अपील की थी कि पश्चिमी मीडिया से प्रभावित हुए बिना इस्लाम के बारे में अध्ययन करें। इस खत के व्यापक प्रभाव के बारे में फातिमा कहती हैं, बड़ी संख्या में पश्चिमी युवक अपनी सरकारों की व्यवस्था के विरोधी हैं। आयतुल्लाह सैयद अली खामेनेई की नज़र इन युवाओं के भविष्य पर है और वे जानते हैं कि उनमें बदलाव की क्षमता है। उनका खत यूरोपीय युवाओं को वो रास्ता दिखाता है जिसका उन्हें चयन करना चाहिए। उन्होंने कहा कि पश्चिमी मीडिया इस्लाम के बारे में जो प्रोपेगंडा करता है उस पर ध्यान न दें। इस संदर्भ में वो कहती हैं, ये सही सिफारिश है कि जब आप किसी के बारे में जानकारी हासिल करना चाहते हैं तो खुद उसके बारे में अध्ययन करें। मेरा मानना है कि अमेरिका और ज़ायनी शासन के हित में नहीं है कि युवा सही इस्लाम के बारे में जानकारी हासिल करें।
दोस्तों, आजकल पश्चिम में युवाओं का ध्यान विभिन्न तरीकों से भटकाया जाता है ताकि भेदभाव, ऊंच नीच, पश्चिमी सरकारों के अपराध, पश्चिमी उदारवाद की असफलता जैसे महत्वपूर्ण मुद्दों से ध्यान भटकाया जा सके और दूसरी ओर इस्लाम की सुंदरता और आकर्षण से परिचित न हो सकें। एक पत्रकार और लेखिका के रूप में इज़ोवा का कहना है, इंसानों को कैबरे, शराब और अश्लील गानों जैसी चीज़ों में लगा देते हैं ताकि वे राजनीति, शिक्षा और जानकारियों से दूर रहें। संगीत के उपकरणों और मनोरंजन में इंसान को व्यस्त कर देते हैं। वे नहीं चाहते हैं कि युवा भविष्य, सरकार और देश के भविष्य के बारे में विचार करें। युवाओं की कई पीढ़ियों को कंप्यूटर गेम्स, शराब और कैबरे जैसी चीज़ों से तबाह कर दिया जाता है।
फातिमा इज़ोवा इस तरह की गतिविधियों के परिणाम के बारे में कहती हैं, पहले लोग विश्वविद्यालयों से निकलकर किताबों का अध्ययन करने और शोध कार्यों में व्यस्त हो जाते थे, लेकिन आज के युवा कुछ नहीं पढ़ते हैं, वे व्यर्थ कार्यों में लगे रहते हैं। माँ बाप अपने बच्चों को किताबें पढ़ने के लिए आश्वस्त नहीं कर सकते। जब युवा लगातार अनुचित कार्यों में लगे रहते हैं तो वे समाज व दुनिया की सच्चाई नहीं जान पाते।
इस संदर्भ में फातिमा कहती है, ये सब इसलिए है ताकि लोगों का दिमाग काम करना बंद कर दे, क्योंकि अगर इंसान सोचने समझने लगेगा तो उनके खिलाफ उठ खड़ा होगा। जब इंसान का दिमाग काम करने लगता है तो इंसान गलत चीज़ों के खिलाफ आवाज़ उठाने लगता है। पश्चिमी सरकारों के लिए पैसा ही सब कुछ है, वे सिर्फ अपने हितों के बारे में सोचते हैं और लोगों के जीवन को खुशहाल बनाने में उन्हें कोई दिलचस्पी नहीं है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा, और हमारे इस प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे थे। दोस्तों, अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। ईरान का कहना है कि IAEA का रवैया उचित नहीं है। लेबनान के इस्लामी प्रतिरोध संगठन हिजबुल्ला का कहना है कि प्रतिरोधक संगठनों को ब्लैकलिस्ट करने से उनके इरादे कमजोर नहीं होंगे। भारतीय किसानों ने अपनी प्रस्तावित ट्रैक्टर रैली टाल दी है, और कोरोना के नए वेरिएंट से पूरी दुनिया में खौफ का माहौल है। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@wbs.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। तो इसी के साथ अख्तर अब्बास और साथियों को अनुमति दें। खुदा हाफिज। Thank you.